शुभयात्रा प्रस्तुत गर्दछ पैसाका कुरा, परिवार राम्रोसँग चल्न चाहिने स्रोत, त्यसको सही व्यवस्थापन, खर्च र बचतका कुरा, समग्र रूपमा पैसाका कुरा।
नमस्कार, पैसाका कुरा कार्यक्रममा तपाईँलाई स्वागत छ। मेरो नाम मधु आचार्य हो। अघिल्लो अङ्कमा पालपाली ढाका उद्योग, त्यहाँ काम गर्ने कामदारसँगको सम्बन्ध र महिला उद्यमीको अनुभवका बारेमा नेपालमा पालपाली ढाकाको व्यावसायिक उत्पादनको सुरुवात गर्नुहुने पूर्णमाया महर्जनका अनुभव सुन्नुभएको थियो। आज चाहिँ मैले नेपालमा विद्युतीय वित्तीय कारोबार व्यवसाय गरिरहनुभएका दुईजना युवा उद्यमी सुभाष शर्मा र अमित अग्रवालसँगको कुराकानी लिएर आएको छु। सुभाष शर्मा र अमित अग्रवाल दुवैजनालाई एउटै कार्यक्रममा लिएर आउनुको कारण उहाँहरू बिचको समान कामको प्रकृति हो। उहाँहरू दुवैजना विद्युतीय भुक्तानीको व्यवसाय गर्ने कम्पनीका उच्च नेतृत्वमा रहेका युवाहरू हुनुहुन्छ। सबैभन्दा पहिला आउनुहोस्, कुरा गरौँ सुभाष शर्मासँग। सुभाष शर्मा F1 सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। F1 सफ्ट नेपालको वित्तीय प्रविधिको क्षेत्रमा काम गर्ने नेपाली युवाहरूले सञ्चालन गरेको बहुराष्ट्रिय कम्पनी हो। नेपाल बाहेक सिङ्गापुर, कम्बोडिया, भारत, बङ्गलादेशमा समेत विस्तार भएको यो कम्पनी बिस्तारै अफ्रिकी देशहरूमा समेत काम सुरु गर्ने क्रममा छ। नेपालका एकाध बाहेक अधिकांश वित्तीय संस्था एवं बैङ्कहरूको मोबाइल ब्याङ्किङ एप्लिकेसनहरूदेखि मोबाइलबाट भुक्तानी कारोबार गर्ने ई सेवा र ई सेवा पसल पनि F1 सफ्टकै उत्पादन हुन्। पोखरामा जन्मे हुर्केका सुभाष अहिले परिवारसहित काठमाडौँमै बस्नुहुन्छ। उहाँसँग प्रकाश लामिछानेले पैसाको कुराका लागि भेटघाट गर्नुभएको छ र व्यक्तिगत आर्थिक व्यवहारका बारेमा कुराकानी गर्नुभएको छ। प्रकाश लामिछानेले सुरुमा सुभाषजीलाई वित्तीय प्रविधिमा नेपालले गरेको प्रगति र उहाँको कम्पनीले गर्ने खास काम के हो भनेर सोध्नुभएको थियो।
अब हामीले नेपालमा हेऱ्यौँ भने चाहिँ धेरै ब्याङ्कहरू चाहिँ शाखामा आधारित ब्याङ्कहरू हुनुभयो होइन, अनि हाम्रो जस्तो यो भौगोलिक विकटता भएको देशमा चाहिँ सबै ब्याङ्कले सबै जनतालाई सर्वसुलभ रूपमा गाउँघरमै गएर सेवा दिन चाहिँ अलि गाह्रै हुन्छ, अनि सबै ब्याङ्कको ब्रान्चहरू पनि सिटिजहरूमा कन्सन्ट्रेट हुनुहुन्छ, अनि त्यसले गर्दाखेरि पैसा बचत गर्नलाई पनि मान्छेहरू 2-3 घन्टा हिँडेर बल्ल ब्याङ्क पुग्ने स्थिति छ। हो, त्यसलाई सजिलो बनाउनको लागि अहिले हाम्रो प्रविधि त गाउँगाउँमा पुगिसक्यो। प्रविधिलाई आधार बनाएर हामीले यो ब्याङ्कको पहुँच चाहिँ घर घरमा अथवा हात हातमै पुर्याउन सकिने बनाइदिएको छ। त्योमाथि अहिले हाम्रो सबैको हातमा स्मार्टफोन भइसक्यो। स्मार्टफोन भएको मान्छेले सबै काम घरमा बसी बसी गर्न सक्छ भने किन उसलाई ब्याङ्कको ब्रान्चसम्मै पुग्नुपर्ने बाध्यता किन क्रिएट गर्ने होइन? त्यस चाहिँ सबैको हात हातमा ब्याङ्किङ पहुँच चाहिँ सेवा चाहिँ हात हातमै पुगोस् भनेर नयाँ प्रविधिको विकास भएको छ। त्यो प्रविधिमा हामी फिनटेकमा जेनरली सेभिङ गर्नेदेखि लिएर खर्च गर्ने अनि रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्ने त्यस्तो सेवाहरू चाहिँ घरमा बसी बसी मोबाइलबाटै गर्न सकिने प्रविधिलाई नै हामीले फाइनेन्सियल टेक्नोलोजी अथवा वित्तीय प्रविधि भन्दछौँ।
जस्तो नि अब आजका मितिसम्म हाम्रो देशको धेरै गाउँका नागरिकहरूको दैनिकी कि सरसापट गरेरै गाउँठाउँमा सानो समूह बनाएर चलिरहेको छ, कि अलिअलि कमाएको पैसा अथवा अलिअलि टिकटालो गरेर जम्मा गरेको पैसा घरमा खुत्रुकोमा राखेर चलेकै छ। विदेशमा कसैले कमाएको छ भने उहाँ कमाएको पैसा विभिन्न व्यक्तिको हातबाट पठाएर पनि मान्छेको दैनिकी चलेकै छ। त्यहाँभन्दा माथिल्लो स्तरमा गएर अझ ओहो न ब्याङ्कमा जम्मा गर्नुपर्छ, ब्याज पनि आउँछ भन्ने खालको सम्मको चेत भएको मान्छेहरूले ब्याङ्कसम्म जम्मा गरेर चलेकै छ। किन चाहियो टेक्नोलोजी यो क्षेत्रमा?
यस्तो हो, अब पैसा त हाम्रो कारोबार प्रविधि नहुँदा पनि चलिरहेकै थियो। प्रविधिले चाहिँ हामीलाई अब पैसाको कारोबार गर्न सजिलो बनाइदिने हो र मान्छेहरूलाई आफ्नो पैसाको बढी सदुपयोग गर्नलाई सहयोग गर्ने हो। जस्तो हामीले घरमै पैसा राख्ने हो भने त्यो पैसाको प्रतिफल केही पनि आउँदैन, तर त्यही पैसा चाहिँ ब्याङ्कमा भइदियो भने उसले खर्च पनि गर्न पाउँछ र बाँकी रहेको पैसाको प्रतिफल पनि आउँछ। त्यही भएर सकेसम्म हामीले सबैजनालाई सिकाउनु पर्ने के भन्दाखेरि पैसा चाहिँ जहिले पनि बचत गर्नुपर्छ अथवा प्रतिफल आउने ठाउँमा चाहिँ लगानी गर्नुपर्छ भनेर सिकाउने हो। अब त्यो गर्नको लागि उसलाई अब हामीले सबभन्दा सजिलो बनाउने भनेको क्यासलेस इकोनोमी भन्छौँ. क्यास बेस्ड इकोनोमी भनेको पैसा साथमै हुन्छ, त्यसले प्रतिफल केही पनि दिँदैन. तर क्यासलेस भए पनि त्यो पैसा कुनै सुरक्षित ठाउँमा हुन्छ, उसले चाहिँदाखेरि सदुपयोग पनि गर्न सक्यो र सदुपयोग नगरेको खण्डमा पनि त्यो पैसाले आफूले प्रतिफल निकालिरहेको हुन्छ. त्यही भएर हामी विदेशमा बसेको होस्, नेपालमै कमाइ गर्ने होस्, सबैजनाले आफ्नो बचत चाहिँ ब्याङ्कमै राख्ने बानी गर्नुभयो भने त्यसबाट प्रतिफल पनि आउँछ र पैसाको सुरक्षा पनि हुन्छ. अब त्यही काम गर्नको लागि अब असहज भएकोले 2 घन्टा हिँडेर जानुपर्छ भन्यो भने मान्छेले त्यही कुरा चाहिँ क्यासमा घरमा राख्न हामीले प्रोत्साहन गरिरहेको हुन्छौँ भने त्यही कुरा होइन, मोबाइलबाटै त्यो तिरन्तारण मोबाइलबाटै गर्न मिल्छ भन्यो भने त्यो पैसा ब्याङ्कमै रहोस्, तिरन्तारण गर्दा मोबाइलबाटै गर्न सकिन्छ भन्ने इन्भाइरोमेन्ट चाहिँ हामीले क्रिएट गर्न खोजेको हो. अब यो गर्दाखेरि चाहिँ मान्छेहरूलाई ब्याङ्कमा ब्याङ्क मेरो पैसा ब्याङ्कमा सुरक्षित छ र चाहिएको बेलामा मैले सजिलै त्यो पैसा उपयोग गर्न सक्छु भन्ने जुन वातावरण हामीले प्रविधिबाट जसरी क्रिएट गर्न सक्छौँ त्यसले नै मान्छेहरूलाई सेभिङ गर्ने बानी पनि हुन्छ र क्यासको त्यो क्यासप्रतिको मोह पनि घट्दै जान्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो.
कति वर्ष भयो तपाईँहरूले यो काम गर्न थालेको?
हामीले काम गर्न अब एडभान्स अफ हिस्ट्री हेर्नुहुन्छ भने खास कम्पनी सुरु गरेको चाहिँ 2004 2004 हो. तर हामीले यो वित्तीय प्रविधिमै हामी फोकस भएर काम गर्नुपर्छ भनेको चाहिँ 2008 हो. यी सेवामा चाहिँ हामीले 2009 सुरु गऱ्यौँ र ब्याङ्कहरूलाई यस्तो मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ जस्तो सुविधाहरू बनाउन सुरु गरेको पनि 2008 नै हो. त्यसमा चाहिँ अहिले हामी लगभग नेपालको सबैजसो वाणिज्य ब्याङ्क र विकास ब्याङ्कहरूमा हामी हाम्रो सफ्टवेयर मोबाइल ब्याङ्किङको सफ्टवेयर हामी राखिसक्यौँ. अब कुनै पनि ब्याङ्कमा गएर मलाई मोबाइल ब्याङ्किङ चाहिन्छ भन्यो भने ब्याङ्कले तुरुन्त मोबाइल ब्याङ्किङ दिन सक्ने चाहिँ हामीले यो 9 वर्षको दौरानमा त्यति इन्भाइरोमेन्ट चाहिँ हामीले क्रिएट गरिसक्यौँ.
कतिको बढिया छ यो चलन, यो संस्कृति भनौँ न, यो अब मोबाइल ब्याङ्किङ मोबाइलबाटै पनि चाहिँ पैसाको कारोबार गर्न सकिँदो रहेछ भन्ने खालको सूचना अथवा त्यो खालको सचेतीकरण नागरिकमा कतिको बढिया छ, कति नागरिक माझ तपाईँहरूले बनाएका एप्लिकेसनहरू पुग्या होलान्?
अब डेटामा हेर्ने हो भने अहिले नेपालमा हामीले सबै ब्याङ्कमा हामीले दिएको मोबाइल ब्याङ्किङमा कतिजना ग्राहक आबद्ध हुनुहुन्छ भन्ने डेटा हेर्ने हो भने लगभग हामी 55 लाख जनसङ्ख्यामा चाहिँ यसको पहुँच पुगिसक्यो. अब ई सेवाले कतिजनालाई सेवा दिइरहेको छ भनेर हेर्दाखेरि चाहिँ गत वर्षको आँकडा हेर्ने हो भने हामीले लगभग 80 लाख जनसङ्ख्यालाई एक वर्षभित्रमा 80 लाख जनसङ्ख्यालाई चाहिँ प्रत्यक्ष या अप्रत्यक्ष रूपमा ई सेवाले सेवा दिइरहेको छ.
अब अलिकति व्यक्तिगत अथवा पारिवारिक अथवा निजी जीवनको कुरा सोध्छु. परिवारमा कतिजना हुनुहुन्छ अनि को कोले के गर्नुहुन्छ अलिकति भन्न दिन मिल्छ?
मेरो आमा हुनुहुन्छ अनि मेरो वाइफ र 2 बच्चाहरू छन्. अनि हामी चाहिँ खास व्यापारिक पृष्ठभूमिबाट भनेको हाम्रो सानो पसल हुने गर्थ्यो. आमाले चाहिँ अब एकल महिला भएर हामीलाई लगभग 6 वर्ष चाहिँ पसल एक्लै चलाएर हाम्रो पठन पाठनदेखि सबै कुरा चाहिँ त्यही पसलको आम्दानीबाट भयो. अनि हामीले अब सबैजना अहिले 3 दाजुभाइहरूमा सबैजना सक्षम र पढाइ सकेर अनि अहिले चाहिँ आफ्नो आफ्नो व्यवसायमा हामी लागिरहेछौँ.
कतिजना हुनुहुन्छ कमाउने?
कमाउने भन्दाखेरि अब हामी 3 भाइहरूमा 3 कमाउने भइसक्यौँ. मेरो वाइफ चाहिँ एउटा प्री स्कुल सञ्चालन गर्नुहुन्छ अनि मेरो 2 बच्चाहरू कमाउने भनेको परिवारमा म र मेरो वाइफ होइन. आमा चाहिँ अहिले अब रिटायर्ड लाइफ जिउँदै हुनुहुन्छ.
परिवारमा अब तपाईँ पनि कमाउनुहुन्छ, तपाईँको श्रीमती पनि कमाउनुहुन्छ, दाजुभाइहरू आफ्नो तरिकाले गरिरहनु भएको छ होइन. तपाईँको मात्रै परिवारको कुरा गर्ने हो भने आफूले कमाएको रकम आफ्नो तरिकाले खर्च गर्ने छ अथवा त्यसलाई चाहिँ मैले मेरो यति जति हो आम्दानी, तिम्रो यति जति आम्दानी, हामी 2 आम्दानीको यसरी गरौँ भन्ने खालको कस्तो हुन्छ अलिकति भनिदिनुहोस् न.
ए, हाम्रो त्यस्तो एकदम सोच विचार गरेर खर्च गर्ने बानी त अलि छैन भन्नु पऱ्यो. तर हामीले जे होस् परिवारमा हाम्रो कति खर्च लाग्छ भन्ने चाहिँ एक अन्दाजी एउटा फिगर आउँछ। त्यसमा चाहिँ मैले मसँग भएको बेलामा मेरोबाट नभए वाइफकोबाट युज गर्छौँ होइन। अब त्यसमा चाहिँ अनि हामी जेनरली यो डेबिट कार्ड क्रेडिट कार्ड मोबाइलबाट ट्रान्ज्याक्सन गर्ने भएको भएर खाताबाट चाहिएको बखतमा ए सरसापट पनि चलिरहेको हुन्छ। अनि अब जस हाम्रो चाहिँ प्लानिङ गर्दाखेरि चाहिँ यति कमाइ हुन्छ यति खर्च गर्न सकिन्छ यति चाहिँ हाम्रो फ्री पकेट हो भन्ने कुरा चाहिँ सबैलाई थाहा छ।
बचत गर्ने बानी पक्कै छ भन्ने कुरा अगाडिको कुराबाट पनि आइहाल्यो। तपाईँले गर्नुभएको बचत तपाईँ बचतका लागि मात्रै सीमित राख्नुहुन्छ अथवा लगानी पनि गर्नुहुन्छ के छ?
यस्तो लगानी भनेको पारिवारिक हिसाबले लगानी गर्ने भनेको चाहिँ त्यस्तो सोच विचार गरेर ठुलो लगानी चाहिँ हाम्रो हुँदैन। तर बच्चाबुच्चीको इन्सुरेन्स मेरो आफ्नो वाइफको इन्सुरेन्स हरू गरेर त्यो लङ टर्ममा केही न केही प्रतिफल आउने गरेर हामीले म्यानेज गरिरहेको हुन्छौँ। र कहिलेकाहीँ अलिकति अब पैसा अलिकति हामीसँग सरप्लस छ भन्ने केसमा चाहिँ सेयरहरूमा त्यो आइपिओहरूमा पनि हामीले लगानी गरिरहेको हुन्छौँ।
सानैदेखि आमाले पसल गरेको देखेर पनि यहाँले बचत गर्नुपर्छ अथवा बचत सँगसँगै लगानी गर्नुपर्छ भन्ने कुरा पनि घरबाटै सिक्नुभयो होइन। तपाईँको आजको दिनसम्म आइपुग्दाखेरिको बुझाइ के हो? बचत किन गर्ने?
बचत किन गर्ने भन्दा पनि मैले बुझेको चाहिँ के हो भन्दाखेरि हाम्रो जीवन सधैँ एकै नाश हुँदैन। कहिले हाम्रो राम्रो कमाइ हुने समय हुन्छ कहिले चाहिँ अलि गाह्रो साँगुरो पर्ने परिस्थिति हुन्छ। अब राम्रो गरेको बेलामा चाहिँ अलिकति हामीले बचाउन सक्यौँ भने गाह्रो साँगुरो पर्दाखेरि चाहिँ त्यही पैसाले चाहिँ अलिकति जीवन सहज बनाउन सकिन्छ। अब मेरो चाहिँ पर्सनल स्टोरी भन्दा चाहिँ के हो भन्दा हाम्रो म चाहिँ भर्खर एसएलसी प्लस टू पढ्दै गर्दा बुवा बित्नुभयो। बित्दाखेरि हामीसँग खासै सेभिङ चाहिँ थिएन तर बुवाले हामीलाई चाहिँ एउटा व्यवसाय पसल छोडेर जानुभएको थियो। अनि त्यो व्यवसायले चाहिँ हामीलाई यस्तो बाटो देखाइदियो कि त्यही आम्दानीले हामीलाई सर्कुले व्यापार गर्दै हामी सबैजनाले आफ्नो पढाइ सघाउन सक्यौँ र त्यही व्यवसाय आमाले सञ्चालन गरेर पनि हामीले आफ्नो पढाइ कन्टिन्यू गर्न सक्यौँ। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो मैले सजिलो पैसा कमाइ हुने टाइम पनि अहिले आएर देख्यो होइन। तर त्यति बेला चाहिँ सेभिङको महत्त्व चाहिँ हामीलाई त्यति बेला थाहा भयो। तर अब सेभिङ नहुँदाखेरि पनि सेभिङको अल्टरनेटिभ भनेको चाहिँ व्यवसाय नै हो। तर व्यवसाय गर्दाखेरि क्रमिक रूपमा आम्दानी हुँदै जान्छ र त्यही कुरालाई हामीले जीवनमा सदुपयोग गर्न सक्छौँ। तर त्यस्तो व्यवसाय चाहिँ सबैको नहुनसक्छ। त्यही भएर आफूले सकेको बेलामा चाहिँ अलिकति बचाएर राख्ने हो भने चाहिँ गाह्रो पर्दाखेरि चाहिँ त्यही कुरा चाहिँ धेरै काम आउनसक्छ।
अब मान्छेले बचत त विभिन्न तौर तरिकाबाट गरि नै राखेका हुन्छन् होइन। अघि मैले सुरुमा पनि भने कसैले घरमै खुत्रुकेमा राखेर बचत गरिराखेका हुन्छन् भने कसैले जागिरबाट आएको तलबलाई अलिअलि सानोतिनो गाउँघरमै कसैलाई सरसापट दिएर पनि एक प्रकारले बचत गरिराखेका हुन्छन्। त्यो पैसामा 2000-2500 ब्याज पनि आउँछ भन्ने हिसाबले। अब सामान्य सडकमा चिया पसल गर्ने अथवा साग 2-4 मुठा साग बेच्ने अथवा चाहिँ चिया बेच्ने चुरोट बेच्ने विभिन्न खालका हिसाबबाट विभिन्न खालका व्यवसाय गरेर मान्छेहरूले बचत गरिराखेका हुन्छन्। तर त्यो बचत गरेको पैसालाई कहाँ राख्ने अथवा भनौँ यहाँ राखेपछि मेरो बचत सुरक्षित पनि हुन्छ त्यसबाट 2-4 पैसा आम्दानी पनि हुन्छ भन्ने खालको अझै पनि मान्छेहरूमा त्यो यो नै हो मेरो लागि बचत गर्ने ठाउँ भनेर छुट्याउने सक्ने विभिन्न आधारहरू भएको जस्तो देखिँदैन। यहाँको सुझाव के छ? बचत कहाँ गर्दा राम्रो हुँदो रहेछ अथवा बचत कसरी गर्ने?
अब हाम्रो मैले हेर्दाखेरि चाहिँ बचत 2-3 तरिकाले गर्न सकिन्छ। एउटा चाहिँ लङ टर्म बचत गर्ने हो भने चाहिँ इन्सुरेन्सहरूमा लगानी नै एउटा बचतको मुख्य आधार हुनसक्छ। 10-15 वर्षको लागि क्रमिक रूपमा किस्तामा बुझाएर गर्न सकिने बचत भयो जुन 15 वर्षपछि एकैचोटि प्रतिफल आउँदाखेरि राम्रै रकम हुन्छ। र होइन लङ टर्म होइन एक दुई वर्षको लागि चाहिँ बचत गर्ने हो भने ब्याङ्कहरूमा अहिले एकदम आकर्षक ब्याजदरमा मुद्दती खाता आइरहेको छन्। त्यो भनेको मिडियम टर्म भन्नु पऱ्यो, एक वर्षदेखि पाँच वर्षसम्मको बचत गर्न सकिन्छ भने नि एफडी चाहिँ एकदम धेरै प्रतिफल दिने माध्यम भयो। र होइन, मलाई यो जति बेला पनि पैसा चाहिन सक्छ तर यो पैसा चाहिँ यत्तिकै आइडल नबसोस्, यसले पनि केही प्रतिफल दिइराखोस् भन्यो भने अहिले एकदम बचत खाताहरूमा पनि राम्रै ब्याज आइरहेछ, होइन, बचत खातामै राखेर बचत गर्दा पनि हुन्छ। अब कहाँ गर्ने भन्ने कुरा चाहिँ, अब यस्तो खाताहरू चाहिँ सहकारीमा पनि खोल्न सकिन्छ, लघु वित्तमा पनि खोल्न सकिन्छ र वाणिज्य ब्याङ्कहरूमा पनि खोल्न सकिन्छ। अब लघु वित्तमा चाहिँ यो ग्रुप बेस्ड हुनेले क्रमिक बचत गर्नलाई लघु वित्त पनि एकदमै राम्रो माध्यम हो, होइन, गाउँघरमा एकदम सहज रूपमा गर्न सक्ने हो भने कोअपरेटिभहरू पनि एकदम राम्रो अप्सन हो। होइन, मेरो पहुँच छ, म राम्रो सर्भिस लिन्छु, धेरै अरू सुविधा पनि लिन्छु भन्यो भने वाणिज्य ब्याङ्कहरू पनि राम्रै अप्सन हो। तर विचार गर्नुपर्ने के भन्दा, कोअपरेटिभ माइक्रो फाइनेन्समा अलि ब्याजदर बढी हुन्छ, तर ब्याजदर जति बढी हुन्छ त्यही अनुसारको रिस्क पनि त्यसमा अलिकति बढी नै हुन्छ, जोखिम पनि बढी नै हुन्छ। त्यही भएर अब एकदम विश्वासिलो, जोखिम नभए जोखिम लाग्दैन भन्यो भने चाहिँ कोअपरेटिभहरूमा राख्दाखेरि राम्रो प्रतिफल आउँछ। होइन, जोखिम विचार गर्दाखेरि होइन अलि सेफै हुनुपर्छ भन्ने हो भने चाहिँ हामीले भनेको वाणिज्य ब्याङ्क, विकास ब्याङ्क, फाइनेन्स कम्पनीहरू चाहिँ राष्ट्र ब्याङ्कले लाइसेन्स दिएका वित्तीय संस्थाहरूमा राख्दा चाहिँ राम्रो हुन्छ।
अझै पनि धेरै मान्छेहरूको चलन सरसापट्टि पनि अलिक बढी नै छ गाउँठाउँमा, अझ ब्याज धेरै आउँछ भन्ने लोभमा कतिपय अवस्थामा कानुनी केही उयो नगरिकन, संस्थागत बचत नगरिकन यसरी वैयक्तिक रूपमा पनि दिने गरेको चलन देखिन्छ। तपाईँलाई के लाग्छ, कतिको यो भरपर्दो हुन्छ त्यो त्यसरी गर्नु बचत?
यसमा चाहिँ अब यो लेनदेन गर्ने चाहिँ मान्छे म चाहिँ सकेसम्म गर्दिनँ, एकदम साथीभाइहरूलाई एकदम इमिडिएट 10-15 दिनको लागि हो भन्दाखेरि चाहिँ गर्ने कुरा फरक भयो। तर होइन, ब्याजै धेरै आउँछ भन्ने लोभमा चाहिँ लङ टर्म चाहिँ यो व्यक्तिगत लेभलमा लेनदेन चाहिँ नगर्दा राम्रो। दुईवटा कुरा, मेरो आफ्नो पर्सनल प्रिफरेन्स चाहिँ यो पैसा भनेको कुरा एक तरिकाले सदुपयोग गर्ने राम्रो पनि हो, तर त्यसलाई राम्ररी ह्यान्डल गर्न सकेन भने नराम्रो पनि हो। तर अब क्लोज फ्यामिली फ्रेन्ड्सहरूभित्र चाहिँ यो पैसाको कारोबार गर्दाखेरि अलिकति केयरफुलै हुनुपर्छ, त्यसले गर्दा पछि पर्सनल रिलेसनै बिग्रिन सक्छ। होइन, मान्छेहरूले खास कस्तो, मेरो बुझाइ चाहिँ के भन्दा, ब्याङ्क, सहकारी, माइक्रो फाइनेन्स सबैजनाले लोन दिन्छन्, होइन, अब उनीहरूको लोन पर्सनल लेन्डिङभन्दा अलिकति सस्तो पनि हुन्छ। तर कुनै मान्छेले हामीसँग पैसा लिइरहेको छ भने पनि उसले ब्याङ्क अथवा वित्तीय संस्थाबाट नलिएर किन हामीसँग महँगो तिरिरहेछ भन्ने कुरा चाहिँ एकदमै विचार गर्नुपर्ने हुन्छ। होइन, सिधा सादा सही काम गर्नको लागि पैसा चाहिएको हो भने वित्तीय संस्थाहरू लोन दिनलाई एकदम इच्छुक छन्। होइन, त्यो लोन उनीहरूले किन त्यो सस्तो लोन नलिएर किन मसँग मागे भन्ने कुरा चाहिँ अलिक विचारै गर्नु पऱ्यो। होइन, त्यसरी विचार गरेर होइन ठिक हो भन्ने लाग्छ भने हुन्छ, अब त्यो दिनु पनि पऱ्यो। तर जेनरली पर्सनल लेन्डिङ चाहिँ, मेरो पर्सनल सजेसन चाहिँ पर्सनल लेन्डिङ चाहिँ नगर्नु नै बेस्ट हुन्छ।
अब घर परिवारमा चाहिँ बचत गर्नुपर्छ अथवा बचत गर्ने अथवा यहाँ बचत गरिरहेछु भन्ने कुरा होस् अथवा लगानी गर्नुपर्छ यहाँ लगानी गर्ने भन्ने बारेमा अथवा भनौँ पैसा सम्बन्धी जुनसुकै पनि कुरा कतिको हुने गर्छ?
होइन, पैसा सम्बन्धी कुरा त हाम्रो घर परिवार र सरसल्लाहमा सबभन्दा प्राइमरी कुरा नै त्यो पैसा सम्बन्धी नै हुन्छ। होइन, जेनरली अब हामी कुरा गर्दाखेरि ल अब परिवार भयो, जग्गा लिनु पऱ्यो, घर बनाउनु पऱ्यो, बच्चाबुच्ची पढाउनु पऱ्यो, अब जागिरबाट कति आउँछ, अब म कति वर्ष काम गर्न सक्छु, त्यति बेला मेरो छोरी कत्री हुन्छ, त्यसलाई के पढ्न मन लाग्छ, होइन, त्यति बेला मसँग पैसा हुन्छ कि हुँदैन, यस्तो कुरा त हामी एकदम गरिरहेको हुन्छौँ। होइन, अब त्यो अनुसार छोरीलाई के पढ्न खोज्छ भन्ने कुरा त अब अहिले थाहा भएन, तर त्यति बेला ल अब महँगै डक्टरै पढ्छु भने पनि हामीले डक्टर पढाउनु त सक्नु पऱ्यो भन्ने तरिकाले त्यसको लागि चाहिँ कसरी अहिलेदेखि तयारी गर्न सकिन्छ भन्ने कुरा चाहिँ राम्रैसँग हुन्छ।
धेरैजनाको परिवारमा चाहिँ यही पैसाकै कुराले गर्दाखेरि ठाकठुक पनि परिरहेको हुन्छ, होइन, बचाउनु पर्छ, होइन किन बचाउने, अहिले नै खर्च गर्ने हो, आफूले कमाएको पैसा आफूले खर्च नगरे कसले गर्छ त, अथवा होइन जोगाएर राख्नुपर्छ बच्चा बच्चीको लागि, तपाईँहरूकोमा ठाकठुक पर्छ कि पर्दैन पैसा सम्बन्धी कुराले गर्दा?
पैसा सम्बन्धी कुरामा खासै ठ्याकठुक चाहिँ परेको छैन, तर जेनरली त्यही अब कसरी सदुपयोग गर्ने भन्ने कुरामा चाहिँ हाम्रो कहिलेकाहीँ फरक चाहिँ कुरा फरक चाहिँ हुन्छ, तर फरक हुँदाखेरि पनि अब जो जसको कुरा हामीलाई चित्त बुझ्छ त्यसकै कुरा हामी फलो गर्छौँ होइन, त्यही हो हामीले बचत गर्दाखेरि कुरा गर्ने भनेको हामीलाई अहिले बचत गरेको पैसा कहिले चाहिन सक्छ भन्ने कुरा सबभन्दा प्राइमरी कुरा भयो होइन। अब मलाई छोरीलाई पढाउनलाई पैसा चाहिएको भने मैले एफडीहरूमा चाहिँ एफडी भन्दा सकेसम्म इन्सुरेन्समा जोड दिनु पऱ्यो होइन, 15 वर्ष गर्छु छोरी त्यति बेला 20 वर्ष के हुन्छ यसले यो पढ्न खोजे पनि यति पैसा मसँग हुन्छ भन्ने तरिकाले गर्नु पऱ्यो होइन, होइन मलाई 5 वर्षपछि मेरो अर्कै प्लानिङ केही छ भन्यो भने त्यही अनुसार बचत गर्नु पऱ्यो। अब त्यही त्यसको लागि चाहिँ सल्लाह हुन्छ, हामीलाई पैसा कहिले चाहिन्छ र त्यति बेला हामीलाई कति पैसा चाहिन सक्छ भन्ने तरिकाले चाहिँ सल्लाह हुनसक्छ, र प्लानिङमा चाहिँ कहिलेकाहीँ फरक पर्न सक्छ, मेरो प्रायोरिटी फरक, भाइको फरक, त्यो केसमा चाहिँ जसको प्रायोरिटी इम्पोर्टेन्ट हो त्यसमा चाहिँ हामीले फोकस गर्नु पऱ्यो।
उहाँ हुनुहुन्थ्यो ई सेवा पसल र नेपालमा अधिकांश ब्याङ्कहरूको मोबाइल ब्याङ्किङ एप्लिकेसन निर्माण गर्ने कम्पनी F1 सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्मा। एकैछिनमा म तपाईँलाई मोबाइलबाट भुक्तानी कारोबार गर्ने अर्को सेवा खल्ती डिजिटल वालेटका एकजना निर्देशक अमित अग्रवालको कुरा सुनाउँछु। अमित अग्रवाल खल्ती डिजिटल वालेटका संस्थापकमध्येका एक हुनुहुन्छ। कम्पनीमा हाल निर्देशकका रूपमा कार्यरत अमित र उहाँका अरू 3 साथीहरू मिलेर 10 वर्ष अघि इन्जिनियरिङ 3rd वर्ष अध्ययन गर्दा गर्दै सुरु गरेको उहाँहरूको कम्पनीले त्यति बेला स्प्यारो एसएमएस भनेर एसएमएस सेवाबाट व्यवसायमा हात हालेको थियो। स्प्यारो एसएमएस सेवा अहिले पनि चलिरहेको छ। त्यसै क्रममा सन् 2017 अर्थात् 2 वर्ष अघि सुरु गरेको पैसाको विद्युतीय कारोबार अर्थात् डिजिटल वालेट सेवा खल्ती अहिले यो क्षेत्रमा परिचित भइसकेको छ। पैसाको कुराको आजको अर्को कुराकानीको सुरुवात मैले खल्तीका अमित अग्रवाललाई खल्ती डिजिटल वालेटका बारेमा बताइदिनुहोस् न भनेर सोधेको थिएँ।
खल्ती चाहिँ कस्तो भन्दाखेरि हामीले अहिले जति पनि व्यापार गर्छौँ, जति पनि भुक्तानीहरू गर्छौँ होइन, अथवा बिलहरू पे गर्छौँ, त्यो सबै ठाउँमा हामी क्यास युज गरेर हुन्छौँ होइन। क्यास युज गर्दा क्यासका केही बेनिफिट पनि छन् भने केही डिमेरिट पनि छन्। डिमेरिट के छ भने क्यासबाट व्यापार गर्नलाई त्यो क्यास दिनलाई आफै पुग्नुपर्छ होइन, र क्यासको व्यापार भनेको धेरै क्यास बोक्न जोखिम पनि हुन्छ र ट्रान्सप्यारेन्ट हुँदैन, कति आयो कति गयो त्यसको रेकर्ड म्यानेजमेन्ट, ट्रान्जेक्सनको बजेटिङको कुराहरू, कहाँ कति खर्च गऱ्यौँ त्यो पनि हुँदैन, र त्यसपछि हामीले धेरै जसो आफ्नो क्यास सुरक्षित राख्नको लागि ब्याङ्कमा राखेको हुन्छौँ र ब्याङ्कको एउटा सीमित टाइमिङ हुन्छ, 10-5 अथवा 10 एउटा सीमित टाइमिङमा पैसा झिक्न पाउने हुन्छ र त्यसमा धेरै क्युहरू होइन हुन्छ, लाइनहरू लागेको हुन्छ, त्यो सबै कुरालाई चाहिँ कुनै पनि पैसाको लेनदेन गर्नलाई, कुनै पनि बिल भुक्तानी गर्नलाई चाहिँ होइन एउटा अनलाइन एउटा डिजिटल माध्यमबाट यदि हामीले रेकर्ड म्यानेज गर्न सक्यौँ, कसलाई कति तिर्नु थियो, कसलाई कति तिर्यो, कसको कति ब्यालेन्स छ, आखिर हुने त एउटा नम्बर त हो नि, हामीले जसरी ब्याङ्कको एउटा खाताबाट अर्को खातामा जब पैसा पठाउँछौँ त्यो एउटा नम्बर नै चेन्ज हुने हो, मेरोबाट यति घट्यो उतो र यति नम्बर थप्यो, त्यो एकाउन्ट राम्ररी म्यानेज गर्न सक्यो भने त कति कुराहरू बिना क्यास पनि हुनसक्छ। त्यो चाहिँ मुख्य सोच हो, त्यही सोचमा आधारित चाहिँ यो एउटा मोबाइल एप्लिकेसन अथवा वेब एप्लिकेसन हो, जसमा चाहिँ हामी गएर अनलाइन नै रेजिस्टर गरेर खाता खोल्न सक्छौँ र खाता खोलिसकेपछि त्यसमा हामीले पैसा राख्न मिल्छ, जसरी ब्याङ्कमा पैसा राख्छौँ त्यसरी नै यसमा पनि हामीले पैसा राख्न मिल्छ। पैसा राख्ने कसरी भन्दाखेरि विभिन्न ब्याङ्कबाट, ई ब्याङ्किङबाट, मोबाइल ब्याङ्किङबाट, कार्डहरूबाट होइन, अथवा हाम्रो पसलहरू एजेन्टहरू हुन्छ अथवा अरू कुनै साथीहरूको खल्तीबाट रिक्वेस्ट गरेर यसमा पैसा राख्न मिल्छ। पैसा राखिसकेपछि अब त्यो अनलाइन तपाईँको एपमा सधैँ पैसा एभाइलेबल हुने भयो र हजुरले जे कुराको पनि भुक्तानी गर्न सक्नुहुन्छ होइन, जस्तै तपाईँको मोबाइल रिचार्ज गर्नु पऱ्यो, बिजुली बिल तिर्नु पऱ्यो, पानीको बिल तिर्नु पऱ्यो, इन्टरनेटको बिल तिर्नु पऱ्यो, फिल्म टिकट हुनुपऱ्यो, फ्लाइट टिकटहरू काट्नु पऱ्यो, र यसरी अनलाइन कारोबार गर्दाखेरि चाहिँ एउटा त घर बसी बसी गर्न पाइयो, अर्को कुरा चाहिँ यो एकदमै सहज हुने हो र एकदमै तुरन्तै हुने हो, राति जुन बेला पनि गर्न पाइयो, राति 12 बजे पनि तपाईँलाई प्लेनको टिकट काट्नु छ भने कसैलाई फोन गर्नु परेन, आफै काट्न पाइयो, आफै सबै कुन सस्तो कुन महँगो सबै हेर्न पाइयो, जुन बेला पनि पैसा ट्रान्सफर गर्न पाइयो। तेस्रो कुरो चाहिँ यो सस्तो पनि पर्दो रहेछ, यसमा हामीले डिस्काउन्टहरू क्यासब्याकहरू, जसरी तपाईँले 100 रुपियाँको रिचार्ज किन्दा तपाईँलाई 2% क्यासब्याक आउँछ होइन, अनि हामीले एउटा घरमा अब भनौँ न कतिको रिचार्जहरू गरेर आउँछौँ होइन, आफ्नो आफ्नो आफन्तहरूको बुवा मम्मीहरूको कतिले चाहिँ समय र अरू पैसा पनि खेर गरिरहेको हुन्छ, जस्तै एउटा बिजुली बिल तिर्नु पऱ्यो भने कहिलेकाहीँ आधी दिनसम्म तपाईँको वेस्ट हुन्छ, त्यो समयको मूल्यवान हो नि त, समयको त खर्च लाग्छ, त्यसपछि जान आउन पनि एउटा सर्टेन भाडा अथवा केही खर्च लाग्ला होइन, त्यस्ता कुराहरूलाई चाहिँ सहजले तपाईँ घरमा बसी बसी पेमेन्ट गर्न सक्ने एप हो।
यस्तो प्रविधि अहिले नेपालमा चाहिँ तपाईँहरूको कम्पिटिटर भनौँ अथवा यही प्रकृति समान प्रकृति काम गर्ने चाहिँ कति थरी अथवा कति छन् अहिले?
यस्तो छन्, अब यो नयाँ टेक्नोलोजी भएको हुनाले धेरै मान्छे यसमा अहिले रुचि राखिरहेका छन्, केही पुराना छन् केही नयाँ पनि छन् होइन। तपाईँको राष्ट्रिय ब्याङ्कमा हामी राष्ट्रिय ब्याङ्क अन्तर्गत पर्छौँ, राष्ट्रिय ब्याङ्कले हामीलाई मोनिटर गर्छ, यसलाई पिएसपी भन्छ, पेमेन्ट सर्भिस प्रोभाइडर, हामी पिएसपी लाइसेन्स अन्तर्गत लिएर यो काम गर्न सक्छौँ। पिएसपी लाइसेन्सको लागि 114 कम्पनीले अप्लाई गरेका छ होइन, सो थुप्रैले यसको लागि अप्लाई गरेका छन्। त्यो किन हो भन्दाखेरि पैसाको कारोबार अहिले जति हुन्छ त्यसको 3% मात्र डिजिटल भएको छ,
अहिले जम्मा 3%
डिजिटल भएको छ, र त्यो 3%को पनि 80% चाहिँ कार्डबाट हुन्छ, भनेपछि डिजिटल वालेट एकदमै थोरै युज भएको छ अहिले। पैसाको त हरेक कारोबार, जति जे कारोबार हामी गर्छौँ सबै पैसाको कारोबार हो नि, हामी बाटोमा हिँड्दा बस भाडा तिर्नेदेखि लिएर आफ्नो बच्चाको स्कुल फी तिर्नेदेखि लिएर एउटा पसलमा एउटा डेली औषधि किन्नेदेखि लिएर एउटा तरकारी किन्नेदेखि लिएर त्यो सबै पैसाको कारोबार हो नि, त्यो सबै भविष्यमा डिजिटल हुने सम्भावना छ। त्यही भएर र त्यो डिफ्रेन्ट इन्डस्ट्रीमा डिजिटलाइजेसनको काम आउँछ, सबै काम एउटा कम्पनीले गर्न सक्दैन, कसैले अनलाइन ट्राभल एजेन्सीमा काम गर्ला, कसैले ट्रान्सपोर्टमा गर्ला, कसैले इन्सुरेन्समा गर्ला, कसैले रेमिटेन्समा गर्ला, कसैले इ कमर्समा गर्ला, कसैले भनौँ न हेल्थमा गर्ला, एडुकेसनमा गर्ला, थुप्रै इन्डस्ट्री भएको हुनाले त्यहाँ डिफ्रेन्ट खालको सफ्टवेयरहरूसँग इन्टिग्रेट गर्नलाई स्ट्रङ टेक्नोलोजी टिम चाहिन्छ, र हामीसँग स्ट्रङ टेक्नोलोजी टिम नै भएकोले हामी यसमा पनि यो दौडमा हामी पनि लागेका हौँ होइन।
भनेको यसको भविष्य चाहिँ
हजुर
एकदम ठुलो देखिन्छ,
भविष्य ठुलो छ, तर त्यो ठुलो भविष्य जुन कुरा 1 वर्षमा हुनुपर्ने त्यो कुरा 3 वर्षमा भयो, अथवा हामी स्लो भयौँ गभर्मेन्ट प्रोसेस र अरू कुरा स्लो भयो, अथवा हाम्रो बिहेभियरल चेन्ज स्लो भयो भने यसको खर्च यति धेरै छ कि यो कम्पनी बन्द पनि हुन्छ बिस्तारै। यस्ता कम्पनीहरू जसको राम्रो एउटा टेक्नोलोजी ब्याकग्राउन्ड छैन, राम्रो टिम छैन भने, किनकि त्यो भविष्य हो तर आजको वर्तमान भएन भने चाहिँ गाह्रो भइदिन्छ क्या। भविष्य हो सबैलाई थाहा छ, वर्तमान हो कि होइन भन्ने क्वेसन हो। सो हामी आशावादी किन छौँ भने स्मार्टफोनको इम्पोर्ट 25%ले बढिरहेछ, त्यसपछि इन्टरनेट बिस्तारै सस्तो हुँदै जान्छ, त्यसपछि हामी नेपाली जनता कति इन्डियन एड्सहरू हेरेर पनि अलिअलि पेटिएमहरूको बारेमा थाहा छ, सुनेका छौँ, अलिअलि अवेरनेस छ, अथवा ब्याङ्कहरूले त्यो म्याग्नेटिक कार्डबाट चिपमा जानुपर्ने कति सजिलै गइसक्यो होइन। अब भिजाले कन्ट्याक्टलेस कार्डमा जानुपर्छ भनेको छ, त्यो पनि ब्याङ्कहरू नेपालकोले सक्छ होला, तर त्यही अमेरिकाको ब्याङ्क जान सकेको छैन होइन। सो कति कुराहरू गाह्रो छ भने कति कुराहरू सजिलो पनि होला। सो हामी के आशावादी छौँ भने अबको 2-3 वर्षमा एउटा राम्रै क्राउड, अर्बन क्राउडहरूले राम्रै वालेटहरू युज गर्छन् होला, अनि एउटा घरमा एउटा युजर भयो भने पनि इट विल बी अ बिग मास होइन।
सो तपाईँहरूले चाहिँ ओभरअल व्यक्तिको आर्थिक व्यवहारलाई टार्गेट गरेर काम गर्दै हुनुहुन्छ
हजुर
होइन। यो काम गर्नलाई चाहिँ तपाईँको व्यक्तिगत र तपाईँको चारजना को फाउन्डरको व्यक्तिगत व्यवहारले पनि सेभ गरिरहेको छ यो कामलाई चाहिँ
हजुर
होइन। यो कम्पनी कहाँ पुग्छ, कसरी काम हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरू कसरी हुर्किनु भयो, कसरी आर्थिक व्यवहार गर्नुभयो भन्ने कुराले चाहिँ यो होल कम्पनीको मिसन भिजनलाई सेभ गर्छ
हजुर।
मलाई अलिकति त्यो तपाईँको यो यो पाटोलाई बताइदिनुहोस् न।
हजुर, म चाहिँ अब हामी भनौँ एउटा मारवाडी फ्यामिलीबाट छौँ, र मलाई लाग्छ कि यो पैसाको कुराहरू चाहिँ मारवाडी फ्यामिलीमा बच्चैदेखि सिकाइन्छ. हामीलाई सानैदेखि क्यालकुलेट गर्न, क्यालकुलेटिभ माइन्ड हुन सिकाइएको थियो. होइन, म सानो छँदा बुवा जब आफ्नो अफिसबाट आउनुहुन्थ्यो बेलुका, त्यो बेलुका चाहिँ हामीलाई बसाएर सानो क्लास 3-4 होला होइन, सबै पैसा गन्न लगाउनुहुन्थ्यो. अनि कति पैसा आयो आज, कति कमाइ भयो, हिजोको क्लोजिङ के थियो, रोकड भन्थ्यो हामीले, हिजोको रोकड क्लोज गर्नु पर्थ्यो, अनि आज यति पैसा आयो, अनि यति चाहिँ अब पेटी क्यासमा खर्च भयो, यति चाहिँ अब भनौँ न ट्राभलमा खर्च भयो यति, अनि यति चाहिँ अब आजको रोकड क्लोजिङ ब्यालेन्स ठ्याक्क मिल्नु पर्थ्यो कि. त्यो काम चाहिँ पैसा गन्नलाई पनि एउटा भनौँ न बच्चा जसले एकाउन्टिङ बुझ्दैन उसलाई चाहिँ ल यो अब कतिवटा छ, यो 100 छ कि 90 छ गनेर देखा भनेर भन्नुहुन्थ्यो. होइन, सो सुरुदेखि नै हामीले पैसा चाहिँ देखेको हो होइन, र त्यसलाई क्यालकुलेट गर्ने होइन. त्यसपछि म क्लास 6 हुँदा हाम्रो ट्रान्सपोर्टको काम छ वीरगन्जमा. हामीले ट्रान्सपोर्ट लोड गर्दा के हुन्थ्यो भने ट्रकहरूलाई पेस्की दिनु पर्थ्यो, एडभान्स भन्छौँ. त्यो पेस्की दिनलाई पेस्की हामी त एउटा ब्रोकर ट्रान्सपोर्ट भनेको हामीले ट्रक खोजिदिने काम मात्र गर्थ्यौँ भने, म क्लास 6 हुँदा साइकल चढेर कम्पनीजहरू जान्थेँ जसको गाडी लोड हुँदैछ, जसको सामान, किनकि अफिस वीरगन्जमा हुन्थ्यो क्या. सो मैले सबै दुग्गड, हुलास, प्रदीप एन्ड कम्पनी, अब यो जति पनि छन् नारायणी राइस मिल त्यहाँ वीरगन्जको जति छ सबको अफिसमा म जान्थेँ एज अ किड क्लास 6 हुँदा. र त्यसपछि आज कति गाडी लोड भयो, कुन गाडीमा कति टन माल छ, कति बोरा छ भनेर होइन, अनि भाडा के छ र त्यो अनुसार पेस्की के छ. टेन्टेटिभली 5,000 जस्तो पेस्की हुन्थ्यो, 15,000 भाडा छ भने 5,000 पेस्की हुन्थ्यो. 10 गाडीको पेस्की 50,000 भयो. म एउटा क्लास 6 बस्ने पढ्ने भनौँ न सानै किड हो नि त, मैले 50,000 बोक्थेँ त्यतिखेर, बोकेर त्यो सबै अफिसबाट झिकेको पैसा. अनि त्यसपछि म त्यो गाडी जहाँ लोड भइरहेछ, गाडी लोड हुने भनेको परवानीपुर होइन नारायणी राइस मिल, अलिकति वीरगन्जभन्दा हल्का टाढा कि यता महावीर राइस मिलहरू भन्ने रक्सोलको बाटोमा होइन, त्यहाँ गएर एक एक ड्राइभरलाई चाहिँ त्यो मैले पेस्की दिन्थेँ, उनीहरूको साइन गराउँथेँ, भरपाई गर्नु पर्थ्यो र गेट पासहरू हामीले दिन्थ्यौँ. अनि प्लस उनीहरूलाई चाहिँ अब यो ल्याइदिए बापत 50 गद्दी खर्च लाग्छ भनेर पनि माग्थे होइन एज अ किड होइन. सो त्यस्तो कुराहरू चाहिँ हामीले सानैदेखि हेरिरहेछौँ. अथवा अर्को बजेटिङको कुरोहरू होइन, जस्तै हामी कतै गयौँ कुनै फ्यामिली ग्यादरिङ चाहिँ कतै घुम्न गयो होइन, अब त्यहाँ चाहिँ सपोज ब्रेकफास्ट किनेर खानु छ भने के गर्नुहुन्थ्यो भने, ल अब ब्रेकफास्टको बजेट कति छ त होइन, 2,000 बजेट छ, ल अब 2,000 कसले के खाने, ल बच्चाहरूलाई दिनुहुन्थ्यो कि त्यो जिममा, अनि त्यो बच्चाहरूले गएर ल त्यहाँ अब होटलको मेनु हेर्नुहुन्थ्यो, टी यति, स्यान्डविच यति, यो यति, त्यो यति, फलफ्रुट यति, जुस यति, अनि त्यो अनुसार चाहिँ अब 2,000 पुग्नु पऱ्यो. त्यो पैसाको भ्याल्यु चाहिँ त्यो एउटा बच्चालाई भयो नि त. कस्तो थियो भने मलाई एउटा एक्सपिरियन्स सेयर गर्छु. म स्कुलमा हुँदा हामी क्लास 8 कुरो, म देउसी खेल्न जान्थ्यौँ क्या, हामी ब्यान्ड बनाएर, हाम्रो कलयुग भनेर ब्यान्ड थियो होइन. अनि त्यो देउसी खेल्न जाँदाखेरि एकजना साथीले के भन्यो भने, यो गीत गरेँ बाउसँग बढी पैसा माग्नुपर्छ भन्यो क्या उसले. अनि मलाई त्यो कुरा एकदम हिट भयो क्या. मलाई के हिट भयो भने, त्यो साथीले चाहिँ उसको पैसा र बुवाको पैसा फरक ठान्दो रहेछ. हामीले चाहिँ त्यो पैसा एउटै हो भन् ठान्थ्यौँ, बुवाको पैसा भयो नि मेरो पैसा, नि पैसा त एउटै हो. हामीले आई वुड नेभर वान्ट कि मेरो बुवाले बढी तिर्नु परोस्. अनि कति हाम्रो साथीहरूलाई उसको बुवाले के बिजनेस गर्नुहुन्छ थाहा हुँदैन थियो क्या. तर हामी चाहिँ सानैदेखि मेरो बुवाले के काम गर्नुहुन्छ, कसरी कमाउनुहुन्छ, कहाँ कहाँबाट इन्कम आउँछ, हामी बच्चालाई थाहा हुन्छ क्या, हामीलाई थाहा हुन्थ्यो त्यो कुरो. अनि त्यो भएर हामी चाहिँ कसो धेरै चाहिँ व्यापारै गर्न रुचाउँछौँ, जबभन्दा पनि आफ्नै बिजनेस केही गरौँ भनेर रुचाउनुको कारण चाहिँ त्यो हो. सुरुदेखि नै हिसाब किताब गर्ने, क्यालकुलेट गर्ने बानी चाहिँ एउटा ऊ गरिएको हो.
जस्तो पहिला सानोमा त रुटिन काम, बोझ, बुवाले काम लगाउनु भयो, काम गर्नुपर्ने गरिदिउँ न भन्ने हुन्छ. तर साँच्चैकै पैसाको भ्यालु, ए यो भएर पो यसरी सिकाइएको रहेछ, पैसाको भ्यालु यो रहेछ भन्ने एक चरणमा आएर त रियलाइज गरिन्छ नि त. तपाईँले कति बेला आएर रियलाइज गर्नुभयो?
यस्तो क्या, हामीले धेरै खालको समयहरू हेऱ्यौँ होइन, डिफिकल्ट टाइम्सहरू पनि हेऱ्यौँ. सानै छँदा मैले पढाइ पनि छोडेको हो, छोडेर म किराना पसलमा काम गरेको 8-9 होइन. वी वेयर अलिकति एउटा डिफिकल्ट टाइम आएको थियो. हामी 8 छौँ, आई हेभ 6 सिस्टर्स, म सबभन्दा कान्छो हो. मेरो बुवा एकदम एक्कासी बिरामी पर्नु भयो, एकदमै बिरामी हुँदाखेरि डिफ्रेन्ट हस्पिटल्सहरू लानुपर्ने, अनि त्यसपछि ब्रेड अर्नर त कोही पनि छैन होइन. हामी सबै सानो 6 दिदी, म र दाई, दाई पनि मभन्दा 2 मात्र जेठ हो. दाई क्लास 8 हुनुहुन्थ्यो, म क्लास 6 थिएँ. बुवाको ओपन हार्ट सर्जरीहरू गराउनु पऱ्यो इन्डिया लगेर होइन अनि वी ह्याड नो इन्कम नथिङ अनि दाईले क्लास एटमा मेरो दाईले पढाइ छोड्नु भयो हि वाज अ भेरी ब्राइट स्टुडेन्ट 96% आएको थियो त्यतिखेर तर उहाँले पढाइ छोड्नु भयो र सबै हामी पुरै फ्यामिली उहाँले चलाउने ब्रेड अर्नरको रूपमा अगाडि आउनुभयो मलाई पढाउनु भयो सबै दिदीहरूको बिए गर्नुभयो सबै कुरा सो त्यति बेला चाहिँ मलाई चाहिँ क्लास सिक्समा आई रियलाइज कि पैसा भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुँदो रहेछ समयमा खर्च पनि गर्नुपर्छ भने समयमा जोगाउनु पनि पर्छ भन्ने कुरा चाहिँ त्यतिखेर भयो र त्यतिखेरदेखि नै हामीले चाहिँ कसरी केही इन्कम गर्न सकिन्छ वी युज टु डु अब क्लास टेनसम्म चाहिँ बुवाकै काममा भनौँ मैले जुन भने नि साइकल चढेर पेस्की लिन जानु ड्राइभरलाई बाट्नु गद्दी खर्च माग्नु क्लास टेनसम्म त्यही गरियो क्लास टेनपछि चाहिँ मैले धेरै ठाउँमा ट्युसनहरू पढाउने होइन त्यस्तो त्यस्तो कुराहरू गर्ने म
वीरगन्ज
होइन टेन सकिन बित्तिकै म काठमाडौँ आएँ त्यो पनि म लक्की थिएँ म कहिले काठमाडौँ आएर पढ्छु भनेर सोचेको थिएन ठ्याक्क 15 दिन अगाडि मेरो एकजना दिदी भिनाजु यहाँ सर्नु भयो अनि म यहाँ आएँ अनि आएपछि म उनीहरूकोमै बस्थेँ प्लस टू यहाँ व्हाइट हाउस कलेजमा फुल स्कलरसिप पाएर पढेँ त्यसपछि प्लस टू पछि गाह्रो भयो मलाई 2 वर्ष त दिदीकोमा बस्यो पढ्यो अनि मैले पढाइ छोडेर किराना पसलमा काम गरेँ 6 महिना काठमाडौँमा कुलेश्वरमा किराना पसलमा काम गरेँ अनि त्यसपछि चाहिँ साथीहरूको नि म पढ्नमा अलि राम्रो थिएँ प्लस टूको पनि म फिजिकल ग्रुपको टपर थिएँ व्हाइट हाउस कलेजबाट 100% स्कलरसिपमा पढेको त्यसपछि उहाँहरूले प्रेसर गर्नुभयो पढ्नु पऱ्यो भनेर यताउति साथीहरूले अनि कलेजले पनि ल तिमीलाई 4 वर्ष फुल स्कलरसिप दिन्छु भनेर म फेरि व्हाइट हाउसमै 4 वर्ष इन्जिनियरिङ पढेँ तर पढेर त मात्र भएन अब त बस्ने ठाउँ पनि चाहियो अनि बस्नलाई मलाई व्हाइट हाउसको हस्टेलमा राखियो अब एउटा यो अनौठो कुरा के छ भने व्हाइट हाउसमा इन्जिनियरिङ अथवा ब्याचलर लेभलको लागि हस्टेल थिएन सो मलाई प्लस टूको हस्टेलमा राखियो अब प्लस टूको हस्टेलमा कसो भने सबै बकुलाहरूको बिचमा एउटा म फरक काग जस्तो भएँ सबै प्लस टूको स्टुडेन्ट म सिनियर तर त्यसले मलाई बेनिफिट पनि गर्यो सबैले मलाई चिन्थे होइन सबैसँग राम्रो रिलेसन भयो त्यही नेटवर्कले आज मलाई मेरो बिजनेसमा हेल्प गरेको छ म 4 वर्ष जुन त्यहाँ बसेँ त्यो बोइज होस्टेलमा 110 जना केटाहरू हुन्थ्यो गर्ल्स होस्टेल अगाडिमा 70 जना हुन्थ्यो सबैले मलाई चिन्थे र मेरो रुममा कम्प्युटर पनि थियो अरूलाई राख्न पाउँदैन थियो मैले कम्प्युटर इन्जिनियरिङ पढिरहेको थिएँ अनि मैले एउटा के गरेँ भने म आफू चाहिँ यो डान्स पार्टीहरू जाने मान्छे होइन तर बिकज आई वाज इन द हस्टल मसँग 110 जना केटाहरूको एक्सेस छ नि त 70 जना केटाहरूको एक्जाम मैले हरेक वर्ष डान्स पार्टी अर्गनाइज गर्न थालेँ जुन दिन 12 को इक्जाम सकिन्थ्यो त्यही दिन
क्याम्पसमै
क्याम्पसमा होइन बाहिर तर 12 को इक्जाम जुन दिन सकिन्छ त्यही दिन किन भन्दाखेरि 110 जना केटाहरूको एक्सेस त मसँग छ उनीहरूले नै टिकट बेचिदिन्थ्यो क्या मेरो अनि त्यो पार्टी सुरुमा फर्स्ट पार्टी गर्दा मैले 2-3 हजार रुपियाँ जोगाएँ भने मैले लास्ट पार्टी गर्दाखेरि फर्स्ट पार्टी मैले एउटा त्यो चाइना वर्ल्ड भन्ने एउटा सिम्पल रेस्टुरेन्टमा गर्दा फोर्थ र फिफ्थ मैले पार्टी चाहिँ मैले प्लाटिनम याकेन यतिमा गरेँ 5 स्टारमा र मैले 2 लाख रुपियाँ जोगाएँ क्या त्यतिखेर
पहिलोमा जम्मा 3 हजार
पहिला 3 हजार होइन अनि हरेक वर्ष गर्न थालेँ त्यो पार्टी आफैमा एउटा ब्रान्ड भनेर गयो कि 12 को इक्जाम जुन दिन सकिन्छ त्यो दिन अमित दाईको पार्टी हुन्छ भनेर अनि सबै मलाई कन्सल्टेन्सी इन्ट्रान्स प्रिपरेसन इन्स्टिट्युट नेमहरूले पनि स्पोन्सर गर्न थालेँ कि अर्बिटहरूले किनकि 12 को इक्जाम सकिएकै दिन पार्टी हुन्थ्यो हरेक 12 को स्टुडेन्टहरू त्यहाँ आउँछ भन्ने हिसाबले मैले त्यो 5 वटा गरेँ 3-4 वर्ष बस्दाखेरि 3 वर्ष 12 लाई मात्र गरेँ लास्ट इयर चाहिँ लास्ट हो भनेर मैले 11 को इक्जाम सकेको दिन एउटा 12 को इक्जाम सकेको दिन एउटा भनेर 5 वटा पार्टी गरेँ र त्यो पार्टीमा मैले मेरो साथीहरू मेरो वीरगन्जको साथीहरू अरू सबै साथीहरूलाई फ्रीमा बोलाउँथेँ क्या अनि उनीहरू आउँदाखेरि एउटा रमाइलो पनि हुन्थ्यो भेटघाट हुन्थ्यो एउटा गेट टुगेदर हुन्थ्यो र त्यसले चाहिँ मेरो एउटा नेटवर्क पनि स्ट्रङ हुँदै गएको र 5 वर्ष जुन मैले व्हाइट हाउस कलेजको बोइज एन्ड गर्ल्सहरू आज उनीहरू देशव्यापी जताततै छन् त्यो नेटवर्कले नै पछि मलाई बिजनेस स्टार्ट गर्दाखेरि स्पायर एसएमएस खल्तीको लागि हेल्प गरेको
अहिलेसम्म यो कति वर्ष भयो प्रोफेसनली आफै काम गर्न थालेको चाहिँ
10 वर्ष
आर्थिक व्यवहारका हिसाबले चाहिँ यो 10 वर्षमा सबैभन्दा ठुलो सिकाइ के हो तपाईँहरूको र तपाईँको टिमको
हामी 30 इयर्सभन्दा पहिला धेरै मेहनत गऱ्यौँ एकदमै धेरै मेहनत गऱ्यौँ भनौँ न 10-10 रुपियाँको लागि पनि हामीले बचाउनको लागि धेरै मेहनत गऱ्यौँ त्यसपछि हाम्रो अलिअलि लेभल बढ्दै गयो होइन पहिला 5 हजार रुपियाँ खर्च गर्नु पऱ्यो भने बोर्ड मिटिङ बस्नु पर्थ्यो भने अहिले 50 हजार खर्च गर्दाखेरि पनि बोर्ड मिटिङ बस्नु पर्दैन बुझ्नु भइरहेछ नि अनि अब 30-40 भनेको अझै एकदम मेहनत गर्ने बेला हो. अब त्यसपछि कस्तो हुन्छ भने देन मेहनत गरेर कमाउने होइन कि त्यसपछि 40 एक्सपिरियन्सबाट कमाउने हो क्या. जब तपाईँ एक्सपिरियन्सबाट कमाउन थाल्नुहुन्छ नि त्यसपछि पैसा कमाउन गाह्रो हुँदैन. त्यो एक्सपिरियन्सको लागि मेहनत गर्ने दिन हो अहिले. तर आफ्टर 40 म जब 40 हुन्छु, अहिले म 33 छु, त्यसपछि म मेहनत गर्दिनँ. अनुभवले नै तपाईँ पैसा कमाउन सक्नुहुन्छ, अदरवाइज चाहिँ अब अनुभव थाहा हुन्छ नि त कहाँ कसरी पैसा छ, कसरी त्यसलाई जेन्युनली होइन सही तरिकाले कसरी चाहिँ पैसा ग्रो गर्न सकिन्छ, त्यो अनुभव सिक्ने बेला हो कि अहिले मलाई लाग्छ.
खल्ती डिजिटल वालेटका संस्थापकमध्येका एकजना अमित अग्रवाल. अमित अग्रवाल र सुभाष शर्मा दुवैले यो उमेरमा गरेको उपलब्धि अरूका लागि पनि प्रेरणादायी छ. तपाईँलाई उहाँहरू दुवैजनाको कुरा कस्तो लाग्यो कुन्नी, मन पऱ्यो कि परेन, हामीलाई आफ्ना प्रतिक्रियाहरू दिनुहोला है. प्रतिक्रिया दिने ठेगाना हामी एकैछिनमा भन्नेछौँ. पैसाका कुरा आजलाई यति नै गरौँ. अर्को कार्यक्रममा हामी थोरै लगानीमा पनि कसरी अवसर खोज्न सकिन्छ भनेर दुईजना महिला उद्यमीका प्रेरणाका कथा लिएर आउनेछौँ. तपाईँ पनि पैसाका बारेमा आफ्ना जीवन भोगाई सुनाउन चाहनुहुन्छ भने शेयरकास्ट इनिसिएटिभ नेपालको फेसबुक र ट्विटर पेज तथा हाम्रो इमेल info@sharecast.org.np लेख्न सक्नुहुन्छ र कार्यक्रम सुनेर मन पर्यो भने अरूलाई पनि सुन्न भन्न सक्नुहुन्छ वा सोसल मिडियामा सेयर गर्न सक्नुहुन्छ. पैसाका कुरा पडकास्ट फुर्सद निकालेर नियमित सुन्न सब्सक्राइब गर्न सक्नुहुन्छ. यो पडकास्ट शुभयात्रा, हाम्रो पात्रो र नेपाली पडकास्ट मोबाइल एपबाट र आइट्युन्समा पैसाका कुरा नेपालीमा सर्च गरेर सुन्न सक्नुहुन्छ र सब्सक्राइब गर्न सक्नुहुन्छ नियमित सुन्नका लागि. हस्त आजलाई उत्पादन सहकर्मी प्रकाश लामिछाने र भूमिराज चापागाईसँगै म मधु आचार्यलाई पनि बिदा दिनुहोस्. नमस्कार. अब हामी अर्को कार्यक्रममा भेटौँला.